यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विनियोजन विधेयक 2078 प्रमाणीकरण, परिवेश र परिस्थितिको वस्तुपरक विश्लेषण गरी राष्ट्रिय सुरक्षाको रणनीतिक कार्ययोजना बनाएर काम गर्न नेपाली सेनालाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटी गठन र अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन G20 समूह बैठकमा चीनको आह्वान।
भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक 2078 प्रमाणीकरण गर्नुभएको छ। संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको सो विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतिनिधि सभाको आजको बैठकले आर्थिक विधेयक 2078 र राष्ट्र ऋण उठाउने विधेयक 2078 पारित गरेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ती दुई विधेयक सभाको बहुमतले पारित गरेको हो। ती विधेयकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री शर्माले सम्पत्तिको आधारमा कर लगाउने व्यवस्था आर्थिक विधेयकमा नगरिएको र मानव स्वास्थ्यमा हानि पुर्याउने कुराहरूमा बढ़ी कर लगाउने व्यवस्था गरिएको बताउनुभयो। अर्थमन्त्री शर्माले बागमती प्रदेशमा रहेका उद्योग धन्दाहरूलाई अन्यत्र सार्ने प्रक्रिया शुरू भएको बताउनुभयो।
प्रगतिशील करलाई आएको आधारमा तीनवटा आधार खर्च तथा सम्पत्ति मध्ये वर्तमान समयमा संघीय सरकारले सम्पत्तिका आधारमा कर लगाउने तथा उठाउने गरेको छैन, तसर्थ आर्थिक विधेयकमा समेत सम्पत्तिको आधारमा कर लगाइने गरी प्रस्ताव नगरेको, त्यसै गरी स्वास्थ्यलाई हानि पुर्याउने वस्तुहरूको सन्दर्भमा सरकारले त्यसलाई एउटा नेगेटिभ लिस्टमा राखेर बढी कर लगाइने गरेको कुरा पनि म जानकारी गराउन चाहन्छु। बागमती प्रदेशमा उद्योगहरू सञ्चालन हुँदा यहाँ प्रदूषण भएको कुराहरूमा यस पूर्व नै सरकारले निर्णय गरिसके र अन्यत्र चार्ने विषयमा विभिन्न स्थानमा औद्योगिक क्षेत्रहरूको निर्माण भइरहेको र क्रमशः बागमती प्रदेशबाट उद्योगहरूलाई अन्यत्र सार्ने प्रक्रिया प्रारम्भ भएको कुरा पनि म जानकारी गराउन चाहन्छु। राजस्वले आज चालू खर्च पनि नपुग्ने अवस्था जो रहेको छ त्यसमा राजस्व बढाएर होइन करको दायरा वृद्धि गरेर राजस्वलाई वृद्धि गर्ने नीति रहेको कुरा पनि म स्पष्ट गर्न चाहन्छु।
आज पनि बैठक शुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी दलका सांसदहरूले रोस्टम अगाडि पुगेर नाराबाजी शुरू गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले यथास्थानमा बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो। सभामुख सापकोटाले संसद लोकतान्त्रिक अभ्यास गर्ने उच्चतम थलो भएकाले संसदमा गरिने अवरोधले लोकतान्त्रिक अभ्यासमाथि संकुचन ल्याउने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक असोज 11 गते सोमबार दिउँसो 2 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले विनियोजन विधेयक 2078 पारित गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2078 पारित गरियोस् भने प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्ने गरी सकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तीनको डटेर सामना गर्न निर्देशन दिनुभएको छ। रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले जंगी अड्डामा आज आयोजना गरिएको दुई दिने प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्नुहुँदै राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंगको रूपमा रहेको नेपाली सेनालाई परिवेश र परिस्थितिको वस्तुपरक विश्लेषणका साथ रणनीतिक कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय क्षेत्रीय र राष्ट्रिय सुरक्षा स्थितिको विश्लेषण गर्दै सम्बन्धित साझा रणनीतिका साथ अघि बढ़नका लागि राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले राष्ट्रिय सेनाको छविलाई अझ माथि उठाउन सकिने भएकाले इमान्दारिताका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधान सेनापति प्रभुराम शर्माले देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिको नेपाली सेनाले निरन्तर अध्ययन अनुगमन र विश्लेषण गरिरहेको बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखसम्म सबै नेपालीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइसक्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आज आयोजना गरेको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले देशभरका अस्पतालमा कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले महामारी प्राकृतिक जोखिमका बीच पनि पत्रकारले जनताको सूचनाको हकको रक्षा गरेको भन्दै संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रवर्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राज्यका संचार माध्यमले सरकारको आलोचना गर्दैन, सरकारको गुणगान मात्र गाउँछ भन्ने आरोपबाट मुक्त हुनुपर्ने प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो। सरकारी संचार माध्यमले पनि सरकारको निष्पक्ष आलोचना गरी कुनै आग्रह पूर्वाग्रह नराखी सत्य तथ्य समाचार बाहिर ल्याउन पर्नेमा प्रधानमन्त्री देउवाले जोड़ दिनुभयो।
सरकार मात्रै गुणगान गाउँछ भन्ने जोश अहिले परेको छ, त्यो हट्नुपर्छ। सरकारले आलोचना गर्ने हिम्मत गर्नुपर्छ। सरकारको आलोचना गरेको आफूलाई कुनै हुने छैन। राज्यका संचार माध्यमहरू पनि सम्मानदेखि स्वतन्त्रताको सुनिश्चित गर्दै स्वतन्त्र रूपमा सञ्चालन हुन् भन्ने वर्तमान सरकारको चाहना रहेको छ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्रको विकासका लागि संचार मन्त्रालयका तर्फबाट नीतिगत तथा कानूनी सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। 2063 साल असोज 7 गते ताप्लेजुङको घुन्सामा रिपोर्टिङका क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा दिइँदै आएको यो वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका कपिलवस्तु संवाददाता वासुदेव वर्मालाई 51,000 रूपियाँ सहित पुरस्कृत गरिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनु भएको छ। पर्वतको कुस्मा बजार स्थित बीपी स्मृति भवनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताउनुभयो। सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएकाले यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट फुटेका कारण नभई आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकले पदाधिकारी स्थायी कमिटी पोलिट ब्यूरो र केन्द्रीय कमिटी गठन गरेको छ। आज सकिएको केन्द्रीय कमिटी बैठकले एक अध्यक्ष एक वरिष्ठ नेता सात उपाध्यक्ष एक महासचिव तीन उपमहासचिव र चार सचिव चयन गरेको छ। त्यसै गरी 35 सदस्यीय स्थायी कमिटी 71 सदस्यीय पोलिट ब्यूरो र 301 सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। सबै प्रदेश तथा जिल्ला इन्चार्ज समेत तोक्नुका साथै केन्द्रीय कमिटी बाहेक सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ। बैठकले तत्कालीन कार्ययोजना 2078 पारित गरेको छ। तीन महिनाभित्र सबै स्थानीय तहका ओडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ। बैठकले 701 सदस्यीय केन्द्रीय परिषद गठन गर्ने निर्णय गरेको छ। पार्टीमा अनुशासन निर्वाचन र लेखा गरी तीन आयोग रहनेछन्। केन्द्रीय सल्लाहकार र ज्येष्ठ नागरिक मंच गठन गरिएको सो पार्टीले जनाएको छ। नेकपा एमालेबाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटिको पहिलो बैठक हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन फुटाउन षड्यन्त्र भइरहेको बताउनु भएको छ। काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको भेलालाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले हिजोको सत्ता गठबन्धनको बैठकमा पनि यस विषयमा समीक्षा भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको बैठकमा जस्तोसुकै मूल्य चुकाएर वा त्याग गरेर भए पनि गठबन्धन नै बनाएर अर्को चुनावसम्म जाने संकल्प गरिएको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी राष्ट्र चीनका जायज चासो र सरोकार समूहहरू सम्बोधन गर्न नेपाल सधैँ संवेदनशील रहेको बताउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित सी जिनफिङ चीनको शासन व्यवस्था भाग दुई पुस्तकको नेपाली संस्करणको विमोचनका अवसरमा राष्ट्रपति भण्डारीले नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनका जायज चासोहरू सम्बोधन गर्न तयार रहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले चीन सरकारको पहलमा शुरू भएको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अन्तर्गत निर्माण हुने हिमालय वारपार बहुआयामिक सञ्जाललाई नेपालले भूपरिवेष्टित राष्ट्रबाट भूजटित राष्ट्रको रूपमा विकास गर्ने अवसरको रूपमा लिएको बताउनुभयो।
नेपाल एक चीन नीतिको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ। मित्र राष्ट्र चीनका जाहिर चासो र सरकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको म यहाँ विशेष जोड़ दिन चाहन्छु। नेपालको बहुआयामिक विकासका लागि मित्र राष्ट्र चीनबाट हामीले सहयोग प्राप्त गर्दै आएका छौं। पछिल्ला वर्षहरूमा चीन सरकारद्वारा प्रवर्धन गरिएको बेल्ट एण्ड रोड पहलको नेपाल सदस्य बनेको छ। हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाललाई नेपालले अवसरका रूपमा ग्रहण गरेको छ।
राष्ट्रपति भण्डारीले चीनले गरीबी निवारण तथा सुशासनका क्षेत्रमा हासिल गरेको उपलब्धिलाई नेपाल लगायतका विकासशील राष्ट्रहरूले प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हौ याङ छीले नेपाल र चीन बीचको कूटनैतिक सम्बन्ध दुवै देशका नागरिकको जीवन सुखी र समृद्ध बनाउन केन्द्रित रहँदै आएको बताउनुभयो। नेपालमा आज थप 1,239 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 15,243 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा 1,239 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 1,324 जना संक्रमणबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार संक्रमणबाट मुक्त हुने दर 96% रहेको छ। कोरोना संक्रमणका कारण आज थप 13 जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 11,072 पुगेको छ। कैलाली जिल्लामा 18 वर्षमाथिका 23% नागरिकले कोरोना विरूद्धको पूर्ण खोप लगाएका छन्। जिल्लामा हालसम्म पहिलो मात्रा खोप लगाउनेको संख्या 29% पुगेको छ भने अझै 71% खोप लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ। कैलालीबाट ईश्वर साउदको रिपोर्ट।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार खोप लगाउने उमेर 18 वर्षमाथिका 23% पूर्ण खोप लगाएको र पहिलो मात्रा मात्र खोप लगाउनेको संख्या भने 29% पुगेको छ। जिल्लामा अझै 71% खोप लगाउन बाँकी रहेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कोरोना फोकल पर्सन जगत उपाध्याय।
कैलाली जिल्लामा 18 वर्षमाथिको पपुलेसन 7,23,009 जना छ। टोटल पपुलेसनको 76% हुन्छ। 18 वर्षमाथिको कम्प्लिट डोज लगाउने 23% हुनुहुन्छ। खोप लगाउन बाँकी 71% छ।
जिल्लाभर 23% पूर्ण खोप लगाए पनि कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहमा भने कोरोनाको खोप लगाउनेको संख्या कम रहेको देखिन्छ। टिकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलका अनुसार टिकापुर नगरपालिकामा पूर्ण मात्रा खोप लगाउनेको संख्या 14,073 पुगेको छ भने पहिलो मात्रा 19,364 जनाले लगाएका छन्।
टिकापुर नगरपालिकाभित्र 18 वर्षदेखि माथिका 68,705 जना छ भन्ने हाम्रो अनुमान छ। यो हिसाबले हेर्ने हो भने हामी जहाँ जम्मै 28% यहाँका नागरिकहरूले पहिलो डोज प्राप्त गरिसकेका छन् भने पूर्ण खोप प्राप्त गर्ने 14,073 जना
जानकी गाउँपालिकामा पनि अहिलेसम्म जम्मा खोप लगाउनु पर्ने जनसंख्याको 19% मात्र खोप लगाएको बताउनुहुन्छ जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक जित बहादुर चौधरी।
जानकी गाउँपालिकामा लगाउनु पर्ने टार्गेट 46,419 हो र यसमा पूर्ण खोप लगाएका 8,763 र प्रथम डोज लगाएका 2,414 अहिलेसम्मको हिसाबले हेर्दाखेरि पूर्ण खोप लगाएका 19% मात्र छ।
जोशीपुर गाउँपालिकाले पनि पहिलो मात्रा 5,846 जनालाई र पूर्ण मात्रा 2,653 जनालाई लगाएको छ। यो तथ्याङ्क अनुसार गाउँपालिकाले अहिलेसम्म पूर्ण मात्रा खोप 5% नागरिकलाई मात्र लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टेकबहादुर हमालले जानकारी दिनुभयो।
टोटल पहिलो र दोस्रो लगाएका 18.9% पूर्ण खोप लगाउने 5.9%
नेपालमा भेरोसेल अस्ट्राजेनिका जोनसन एण्ड जोनसन कोभिसिल्ड लगायतका खोपहरू नागरिकलाई लगाउने कार्य भइरहेको छ। ईश्वर साउद रेडियो नेपाल टिकापुर कैलाली।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा असोज 11 गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ। गृह मन्त्रालय यातायात व्यवस्था विभाग जिल्ला प्रशासन कार्यालय काठमाडौँ र यातायात व्यवसायीहरूको आज बसेको बैठकले दशैं लक्षित अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्य प्रसाद सिटौला सरोजले असोज 11 गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको जानकारी दिनुभयो। पाँचथर जिल्लाका युवाहरू पछिल्लो समय व्यावसायिक बाख्रा पालनतर्फ आकर्षित हुन थालेका छन्। पाँचथरबाट दुर्गा खनालको रिपोर्ट।
पाँचथर जिल्लाका युवाहरू बाख्रा पालनमा आकर्षित हुँदै गइरहेका छन्। थोरै लगानीमा धेरै आमदानी गर्न सकिने भएकोले उन्नत जातका बाख्राहरू आधुनिक तरिकाले पालेर व्यावसायिक बन्नका लागि युवाहरू लागि परेका छन्। वैदेशिक रोजगारबाट फर्केर बैंकबाट ऋण लिएर बाख्रा पालन गर्दै आएदेखि राम्रो आमदानी गरिरहेको याङ बरक तीनका कृषक हरि चौहान बताउनुहुन्छ। माना मेहनत गरे केही गर्न सकिन्छ भन्ने अठोटका साथ 2071 सालदेखि व्यावसायिक बाख्रा पालन गरेर वार्षिक 4 लाख भन्दा बढी आमदानी हुने गरेको निरौला बाख्रा फर्मका कृषक खेम निरौला बताउनुहुन्छ।
71 सालमा
कृषि पेसा गर्नको लागि सकारात्मक सोच राखेर लाग्दा सफल हुने फिदिम दुईका कृषक सुजन ढुङ्गाना बताउनुहुन्छ। निर्वाहमुखीबाट व्यावसायिक बनाउन सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गर्न सके स्थानीय स्तरमा नै आमदानी गर्नको लागि गतिलो आधार बन्ने सम्भावना प्रबल देखिन्छ। दुर्गा खनाल, रेडियो नेपाल, पाँचतर।
चाड नजिकीसँगै नेपाल प्रहरीले आपराधिक गतिविधि नियन्त्रणका लागि आफ्नो निगरानी बढ़ाउन थालेको छ। सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरेको र अवांछित गतिविधि रोक्न विशेष योजनाका साथ अघि बढ़न 77 जिल्लामा निर्देशन गइसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले जानकारी दिनुभयो। चीनले अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउनुपर्ने उल्लेख गर्दै त्यहाँ जारी संकट समाधानका लागि यथाशीघ्र राहत उपलब्ध गराउन आह्वान गरेको छ। G20 समूहका विदेश मन्त्रीहरूको भिडियो सम्मेलनलाई सम्बोधन गर्नुहुँदै चीनिया विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई 30.89 मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउन लागेको बताउनुहुँदै G20 सदस्य राष्ट्रहरूलाई पनि सहयोग उपलब्ध गराउन आग्रह गर्नुभएको हो। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्वका नेताहरू सम्मिलित 40 दिने जलवायु शिखर सम्मेलन मानवताका लागि महत्वपूर्ण हुने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले विश्वका नेताहरू मिलेर विश्वव्यापी तापक्रम वृद्धि रोक्नका लागि गम्भीरताका साथ कदम चाल्न आह्वान पनि गर्नुभयो। उहाँले तापक्रम वृद्धि हाम्रो ग्रहमा मात्र नभए तापनि हामी आफैले भोगिरहेको विनाशका लागि सबै राष्ट्रहरूले जिम्मेवार लिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री वोन्सनले विश्वका वैज्ञानिकहरूको चेतावनी सम्पूर्ण मानव जातिको रक्षाका लागि भएकाले COVID-19 जस्ता महामारी र जलवायु परिवर्तन रोक्न अब सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो।
नेपाल राष्ट्र बैंकले 30 अर्ब रूपियाँ बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहिबार 7 दिन अवधिको रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज 14 गते परिपक्व हुने रिपो बोलकबोल मार्फत खरिद गर्न सक्नेछन्। यसअघि बैंकले गत भदौ 17 गते 7 दिन अवधि 20 अर्ब, 24 गते 14 दिनको 30 अर्ब र भदौ 31 गते 20 अर्ब रूपियाँ रिपो मार्फत रकम उपलब्ध गराएको थियो। कोरोना महामारीका कारण सुनसान बनेको चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ़न थालेको छ। कोरोना संक्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको सो पदमार्गमा पर्यटकको चहलपहल बढ़न थालेको हो। बाह्य पर्यटकको चहलपहल बढ़न थालेपछि यस क्षेत्रका व्यवसायी उत्साहित भएका छन्। पदमार्गमा अहिले दैनिक 15 देखि 25 जनासम्म विदेशी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेत स्थित कार्यालयमा रहेको बासमती चामल बिक्री वितरणमा रोक लगाइएको छ। सुर्खेत स्थित कार्यालयबाट अस्वस्थकर चामल बिक्री वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च लगायत स्थानीय निकायको अनुगमनपछि सो बासमती चामलको बिक्री वितरणमा रोक लगाइएको हो। सुर्खेत स्थित खाद्यको बासमती चामल अर्को आदेश 9 जेलसम्मका लागि बिक्री वितरणमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले जानकारी दिनुभयो। सरकारले 2 वर्षपछि विदेशी पर्यटकका लागि क्वारेन्टाइनको व्यवस्था हटाएको छ। कोभिड विरुद्धको खोप लगाइसकेका विदेशी पर्यटकका लागि सरकारले यो व्यवस्था लागू गरेको हो। सोमबारको मन्त्री परिषद बैठकले अन अराइभल भिसा र खोप लगाइसकेका विदेशी पर्यटकको हकमा क्वारेन्टाइनको व्यवस्था हटाउने निर्णय गरेपछि पर्यटन मन्त्रालयले यस्तो सूचना जारी गरेको हो। खोप लगाएर आउनेहरूलाई क्वारेन्टाइन व्यवस्था खारेज गरेसँगै विदेशी पर्यटकलाई नेपाल भ्रमणमा सहज हुने ट्रेकिङ एजेन्सी एसोसिएशन नेपाल टानका अध्यक्ष खुमा सुवेदीले बताउनुभयो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेल समाचार।
पाकिस्तानी अलराउण्डर साइद अफ्रिदी एभरेस्ट प्रिमियर लीग क्रिकेट खेल्नका लागि काठमाडौँ आइपुगेका छन्। काठमाडौँ किङ्स इलेभेनमा आबद्ध अफ्रिदी बिहिबार अपरान्ह कतार एयरवेज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। उनलाई नेपालका लागि पाकिस्तानी राजदूतावासका प्रतिनिधि र IPLका MD आमिर अख्तरले स्वागत गरेका थिए। विमानस्थलमा उनलाई स्वागत गर्नका लागि स्वस्फूर्त रूपमा क्रिकेट समर्थकहरू पनि पुगेका थिए। त्यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै अफ्रिदीले नेपालमा क्रिकेट खेल्न आउन पाउँदा निकै खुसी रहेको प्रतिक्रिया दिए। नेपाली क्रिकेटबारे आफू जानकार रहेको बताउँदै पहिलो पटक काठमाडौँ आएको र आफूलाई ल्याउनका लागि गरेको पहल प्रति काठमाडौँ किङ्स इलेभेन टीमलाई पनि विशेष धन्यवाद दिए। राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्लले चौथो संस्करणको एभरेस्ट प्रिमियर लीग IPL T20 क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। ललितपुर प्याटर्न्सले बिहिबार ज्ञानेन्द्रले चौथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ। ज्ञानेन्द्र ललितपुर प्याटर्न्सको कप्तान समेत रहेका थिए। उनको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो। कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै IPL नखेल्ने बताएका हुन्। यसअघि पूर्व कप्तान पारस खन्काले IPLबाट नाम फिर्ता लिएका थिए। त्यस्तै नेपाली टीमका उपकप्तान दिपेन्द्र सिंह ऐरी र बलर बसन्त रेग्मीले समेत IPL खेल्ने छैनन्। चौथो संस्करणको IPL क्रिकेट शनिबारबाट ट्यू क्रिकेट मैदानमा शुरू हुनेछ। उद्घाटनमा साबिक विजेता ललितपुर प्याटर्न्सले काठमाडौँ इलेभेन विरूद्ध खेल्नेछ। AFC महिला एसियन कप 2022 छनौटका लागि उज्बेकिस्तान गएको नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार स्वदेश फर्किएका छन्। नेपाली टीम बिहिबार बिहान स्वदेश फर्किएका हुन्। नेपाली टीमलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरे। समूह एफको नेपाल समूह चरणबाट बाहिरिएको थियो। दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो। नेपालले छनौटमा 2 खेलमा 1 अङ्क जोड्यो। नेपाल पुछरमा रह्यो। पहिलो खेलमा नेपाल फिलिपिन्ससँग 2-1 गोल अन्तरले पराजित भएको थियो। यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप January 20 फेब्रुअरी 6 सम्म हुनेछ।
खेल समाचारमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 31.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.2 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.4 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विनियोजन विधेयक 2078 प्रमाणीकरण, परिवेश र परिस्थितिको वस्तुपरक विश्लेषण गरी राष्ट्रिय सुरक्षाको रणनीतिक कार्ययोजना बनाएर काम गर्न नेपाली सेनालाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटी गठन र अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन G20 समूह बैठकमा चीनको आह्वान। हवस् त, साँझ 7 बजेको समाचार पूरा भयो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।